जहिले चाहिए पनि एसपीएस नेपाली उपलब्ध रहन्छ। समाचारहरू पोडकास्ट मार्फत कुनै पनि मोबाइल उपकरणमा सुन्नुहोस् निशुल्क। sbs.com.au/nepalima जानुहोस् वा एसपीएस रेडियो एप डाउनलोड गर्नुहोस्।
श्रोतागण स्पेस स्टुडियोमा तपाईँ सुन्नुहुन्छ नेपाली कार्यक्रम के बेरमा लाउरेसँगको कुराकानी पनि प्रस्तुत गर्नेछौँ। तर अहिलेको लागि भने सायद उक्त थिमको मतलब बुझिसक्नुभयो होला। अब समय भएको छ विज्ञान सम्बन्धी कुरा गर्ने र त्यस अन्तर्गत एकचोटि यो भनाइ सुनिहालौँ।
My mind is free to explore the universe, to go back to the beginning of time, and into black holes. There are no limits to the human spirit.
My mind is free to explore the universe, to go back to the beginning of time and into black holes. There are no limits to the human spirit. र श्रोता बिन त्यो आवाज हो विश्व प्रसिद्ध ब्रिटिश वैज्ञानिक स्टिभन हकिङको, जसको हिजो 76 वर्षको उमेरमा निधन भएको छ। अल्बर्ट आइन्स्टाइन पछिकै सबैभन्दा विद्वान फिजिसिस्ट मानिएका हकिङ गए 52 वर्षदेखि विज्ञानको क्षेत्रमा सक्रिय रहेका थिए। अ ब्रिफ हिस्ट्री अफ टाइम नामक स्टिभन हकिङको पुस्तक विश्वभर नै धेरै नै प्रख्यात रहेको छ। र स्टिभन हकिङको नेपाली वैज्ञानिकहरूमाथिको प्रभाव र हाल नेपालमा विज्ञान सम्बन्धी भइरहेका पछिल्ला पहलहरूबारे कुरा गर्न अहिले हाम्रो साथमा नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईजी हुनुहुन्छ। सुरेशजी नमस्ते र स्वागत छ एसपिएसको नेपाली कार्यक्रममा।
धन्यवाद।
सबभन्दा पहिला त अब नेपालमा नेपाली वैज्ञानिकहरूमाथि स्टिभन हकिङको प्रभावबारे नै कुरा गरिहालौँ। हिजो अब उनको मृत्युको बारे समाचार आएको थियो। अब नेपालमा धेरै अब फेसबुक सामाजिक सञ्जालहरूमा पनि स्टिभन हकिङ प्रति अब श्रद्धाञ्जलि अर्पण गरेको त्यो सन्देशहरू पनि हामीले देखेका थियौँ नेपालमै, होइन? कतिको कस्तो अहिले कस्तो रियाक्सन आइरहेछ त नेपाली विज्ञानको क्षेत्रबाट भनौँ न?
एक किसिमले स्टिभन हकिन्सको यो निधनलाई लिएर एउटा नेपालको साइन्टिफिक कम्युनिटीले पनि अलिकति ठुलो क्षति पुगेको चाहिँ महसुस गरेको छ। त्यसको फलस्वरूप नेपालको मिडिया सेक्टरमा हिजो सोसियल मिडियामा आएको कुरा त हजुरले भनि नै हाल्नुभयो। आज प्रिन्ट मिडियामा पनि धेरैवटा प्रिन्ट मिडियामा सम्भवत त्यो उनीहरूले इन्टरनेसनल न्युजलाई नै कोट गरेका छन्, तर फ्रन्ट पेजमा चाहिँ स्टिभन हकिन्स इज नो मोर विदाउट हामी मात्र आएनन् जस्ता किसिमका न्युजहरू चाहिँ आइरहेको छ। सो त्यो प्रथम पृष्ठमै छापेकोले पनि समाजले पनि त्यसलाई राम्रोसँग हेरिरहेको भन्ने हामीले अलिकति गहन रूप लिएर यसलाई ठुलो क्षतिको रूपमा लिएको बुझिएको छ। र साथै अब हाम्रा सदीय प्रोफेसर विनिल अर्यालले पनि आजभन्दा 22 वर्ष अगाडि लेखेको आफ्नो गोर्खापत्रमा प्रकाशित आर्टिकल त्यहाँ फेसबुकमा अघि भर्खर बिहान सेयर गरेको मैले देखिरहेको थिएँ। सो त्यो चाहिँ एउटा ट्रिब्युट रहेको भएको हुन्छ। 2053 साल साउन 12 गते उहाँको लेख जुन गोर्खापत्रमा प्रकाशित भएको थियो त्यो चाहिँ उहाँले चाहिँ
अब तपाईँले पनि अब एस्ट्रोनोमीको क्षेत्रमा अब लाग्नु भएर हुन तपाईँ लगायतको अब यो क्षेत्रमा लाग्नु भएको नेपालीहरूमा चाहिँ अब स्टिभन हकिङको कामले कतिको प्रभाव पारेको थियो, कतिको सहयोग गरेको थियो, कस्तो थियो तपाईँको अनुभव चाहिँ?
यसलाई चाहिँ हामी जहाँ पनि यो खगोल विज्ञान, अन्तरिक्ष विज्ञान, खगोल भौतिक विज्ञानको कुराहरू लिएर जान्थ्यौँ स्कुल कलेजमा जाँदाखेरि हामीलाई चाहिँ बहुत पार्टिसिपेन्टहरूले सोध्ने कुरा चाहिँ मैले स्टिभन हकिङको हिस्ट्री अफ टाइम पढाएको थिएँ नि भन्ने नै धेरै भेटिन्छ। या उहाँहरूले पढ्नु भएको छैन भने पनि पहिलो लिने बुक जुन जसलाई एस्ट्रोनोमीमा इन्ट्रेस्ट छ भनेको छ, जसलाई युनिभर्सको बारेमा चिन्ता लागेको छ, बुझ्ने जिज्ञासा छ, उहाँहरूले चाहिँ लिने नाम चाहिँ उहाँ स्टिभन हकिन्सको फेमस बुक ब्रिफ हिस्ट्री अफ टाइम नै पाएको छन्। दुई मात्र एउटा किताब हो, पुस्तक थियो त्यो चाहिँ सबैजनालाई थाहा थियो, त्यसले गर्दा पनि उहाँलाई एकदमै चर्चित बनाएको।
अब नेपालमै यो अब विज्ञानकै क्षेत्रबारे हुन त हामीले तपाईँसँग पहिला पनि कुरा गर्दै आएको थियौँ कस्तो थियो अवस्था भनेर, होइन? अब भविष्य कस्तो छ नेपाली विज्ञानको क्षेत्रमा, खगोल शास्त्रको क्षेत्रमा कस्तो भविष्य कस्तो छ अहिले चाहिँ?
पछिल्लो समयमा भन्दा केही हिसाबले अहिले एजुकेसन सेक्टरमा धेरै इम्प्रुभ भइसकेका छ। अहिले केही हाम्रो रिसर्च लेभलका कामहरू पनि सुरु भएका छन् र सम्बन्धित सेक्टरबाट आफ्नो हिसाबले सबैजनाले सुरु गर्नुभएको छ र त्यसको एकदमै स्ट्रङ पोइन्ट भनेको कोलाबोरेसनको माध्यमबाट नै हो। सो विभिन्न सङ्घ संस्था देशमा भएका विदेशमा रहेका विश्वविद्यालयहरू मिलेर चाहिँ यहाँ चाहिँ रिसर्च केही हदसम्म हिजोभन्दा आज अलिकति बढी बढेको देखिन्छ र त्यो हिसाबले चाहिँ राम्रै भइरहेछ भन्नुपर्छ. जति हुनुपर्ने हो त्यो डेफिनेटली भएको छैन कम्पेयर टु अदर कन्ट्रिज, इभन हाम्रो नेबरिङ कन्ट्रिजहरू, तर हिजोभन्दा आज चाहिँ बेटर चाहिँ छ.
अब अस्ट्रेलिया लगायतका देशहरूमा पनि विज्ञानमा महिलाहरूको सहभागिता बढाउन अझै पहल हुनुपर्ने भन्ने खालको भनाइहरू आइरहँदा भनौँ न, तपाईँहरूले नेपालमा पनि अब महिलाहरूलाई अब विज्ञानमा अलिक प्रोत्साहित गर्न के पुरस्कार वितरण गर्ने कुराहरू पनि गर्न लाउनुभएको छ क्यारे होइन, त्यसबारे बताइदिनुहोस् न त.
हजुर त्यो हामीहरूले चाहिँ गत वर्षदेखि चाहिँ विज्ञानमा महिला पुरस्कार भनेर यो चाहिँ सुरु गरेका थियौँ. त्यो चाहिँ हामीले हाम्रै अफिसभित्र वाइन एउटा विमेन इन एस्ट्रोनोमी नेपाल भन्ने च्याप्टर स्पेसल इन्स्टिट्युट हाम्रो मनसा दुवाजीको नेतृत्वमा चाहिँ हामीले खडा गरेका थियौँ र त्यसको एउटै मात्र उद्देश्य चाहिँ कसरी महिला बालबालिकाहरूलाई विज्ञानमा उत्प्रेरित गर्ने, उहाँहरूको जिज्ञासालाई शान्त पार्ने र भविष्यमा चाहिने जुन एउटा वर्क फोर्स ब्यालेन्स वर्क फोर्स हुन्छ मेन फिमेलको त्यो कसरी क्रिएट गर्ने भन्ने नै थियो. यद्यपि हाम्रो विज्ञान इन जेनरल विज्ञान हेऱ्यो भने महिलाको सहभागिता त्यति कम देखिँदैन, तर जब हामी नेचुरल साइन्स अझ भनौँ न फिजिक्स या एस्ट्रोफिजिक्सको कुरा गर्छौँ हाम्रो नम्बर एकदमै नगण्य छ र यो कुरालाई चाहिँ प्रमोट गर्नको लागि चाहिँ हामीले अवार्ड सुरु गरेका हौँ. र अवार्ड अहिले चाहिँ अलिकति ओपन किसिमकै छ, यसमा चाहिँ स्टेम भनेर साइन्स टेक्नोलोजी इन्जिनियरिङ म्याथमेटिक्स फिल्डको सबैजनाले अप्लाई गर्न पाउनुहुन्छ र आइटी सेक्टर्सको धेरै एप्लिकेसन्सहरू हामीहरूलाई आइरहेको छ यसपालि पनि. तर इन्ट्रेस्टिङली हामीसँग चाहिँ फिजिक्स एस्ट्रोफिजिक्स गरिरहेका, त्यसरी मेडिकल साइन्समा काम गरेका एप्लिकेसन पनि आएको छ, इन्टरनेसनल एप्लिकेसनहरू पनि यो प्रोग्राममा परेको छ. सो एकदमै राम्रो लागिरहेछ र यो चाहिँ इनिसिएटिभ चाहिँ डेफिनेटली हजुरले भने जस्तै हामीले चाहिँ वुमेन इम्पावरमेन्ट, वुमेन इन्गेजमेन्ट र एउटा कमन प्लेटफर्म, किनभने हाम्रो देशमा महिलाहरूलाई विशेष गरी लिएर चाहिँ अब चाहिँ महिलाहरू बोल्यो भने अलिक जानी भयो पोथी बाँच्यो भन्ने जुन त्यो ट्रेन्ड छ त्यो स्टेरियो टाइप सोचलाई चाहिँ काट्नको लागि चाहिँ हामीले एउटा चाहिँ कमन प्लेटफर्म एउटा त्यो चाहिँ खास क्रिएट गर्न खोज्या हो. अनि अब दोस्रो वर्षमै जुन किसिमको पार्टिसिपेसन देखिएको छ हामी एकदमै उत्साहित भएका छौँ कि यसलाई हामी रिजनलसम्म पनि लान सक्छौँ कि कालान्तरमा इन्टरनेसनल पनि बनाउन सक्छौँ कि र नेपालको समग्र नेपाली ओरिजिनका वैज्ञानिकहरू, महिला वैज्ञानिकहरू हुनुहुन्छ, विद्यार्थीहरू हुनुहुन्छ, हामीले दुईवटा क्याटेगोरी गर्ने गरेका छौँ. एउटा विज्ञान प्रोफेसनल क्याटेगोरी भनेर अवार्ड दिन्छौँ र अर्को चाहिँ स्टुडेन्ट क्याटेगोरी भनेर दिने गरेका छौँ. सो दुइटै क्याटेगोरीमा इन्ट्रेस्टिङ एप्लिकेसन छ राजेश.
अनि अन्त्यमा जानुभन्दा अगाडि यो प्रोजेक्ट टेरा नोट भन्ने बारे चाहिँ बताइदिनुहोस् न, खासै के हो यसमा चाहिँ के गर्दै हुनुहुन्छ तपाईँहरूले?
हजुर, यो प्रोजेक्ट टेरानोट भनेको चाहिँ नेपालीहरूलाई एनी वन क्यान फ्लाई भन्ने कन्सेप्टले चाहिँ हामीले नेपालमा स्पेसको जिज्ञासा हुँदै गर्दाखेरि अब अन्तरिक्षको सम्बन्धित तालिम लिने या जिज्ञासा त्यसको कन्सेप्चुअल कन्सेप्ट कसरी बनाउने भन्ने कुरामा चाहिँ एउटा स्पेस थिम चाहिँ हाम्रो कोलाबोरेटर रसिया बेस्ट हुन् टेरा द स्पेस एक्सप्लोरेसन छ उसले बनाएको थियो, उसको प्रोग्राम चाहिँ हामीले नेपालमा लन्च गरे हो. त्यो प्रोग्रामबाट प्रोग्रामको मेन उद्देश्य चाहिँ त्यसको गेम कस्मोरन स्पेस ड्याच भन्ने जुन एन्ड्रोइड भर्जनमा त उपलब्ध छ त्यो गेममा स्कोर गर्ने नै हो, किन उसको मेन मोटिभ स्टार्टअप कम्पनी भएको हुनाले. तर त्यो गेममा गेम खेलेर खेल्ने उत्कृष्ट तिनजना हाइस्ट स्कोरहरूलाई चाहिँ हामीले रसियामा चाहिँ कस्मोनर डिफ्रेन्डिङ सेन्टरमा ट्रेनिङको लागि लैजाने, अरू देशहरूबाट पनि आउने भन्ने थियो तर अनफर्चुनेटली प्रोग्राम्सहरू अरू देशहरूमा खुलेको छैन, सायद कुनै किसिमको सहमति हुन सकेन होला कम्पनीको, तर अहिले नेपालमा मात्र खुला छ. सो नेपालमा हामीसँग टेरा जसमा भएको सहमति अनुसार हामी तिनजना चाहिँ छान्ने कुरा छौँ, तिनजना चाहिँ त्यही कस्मोनर स्पेस ट्याक्स पर्फर्मेन्स बाजामा गर्नेछौँ. तर साइड बाई साइड गेम मात्र खेल्ने भन्दा पनि त्यसमा चाहिँ रिवार्ड्सहरू दिने तरिकाहरू चाहिँ हामीले विभिन्न अप्नाइरहेको छौँ. जस्तो प्रोग्राममा चाहिँ हामीले चाहिँ फर्स्ट त्यो गेममा एक्सेस दिनको लागि फर्स्टमा जुलाईमा जुन टेरा नट प्रोग्राम सुरु गऱ्यौँ त्यसमा चाहिँ एप्लिकेसन मोटिभेसनल लाइन्सहरू हामीले चाहिँ मोटिभेसनको एसेहरू कलेक्ट गरेर 652 चाहिँ प्री सेलेक्सन गरेका थियौँ र धेरैजनालाई यो पनि भ्रम रहेछ कि त्यो 652 जाने हो तिनजना भनेर, त्यो होइन. म यो तपाईँको रेडियो प्रोग्रामबाट चाहिँ यो कुरा भन्न चाहन्छु, त्यो प्री सेलेक्सन थियो कस्मोरन स्पेस ड्याश एपमा चाहिँ स्पेसल एक्सेस दिनको लागि अरूभन्दा पहिला. त्यसपछि त्यही बिचमा हामीले फेसबुक कन्टेस्ट पनि गराएको थियौँ जसको 7 विनर, इन्स्टाग्राम कन्टेस्ट गराएको थियौँ जुन 7 विनर भनेको 14 त्यही 652 भित्रैमा हामीले बिटा टेस्टिङ एपको लागि उहाँहरूलाई एक्सेस दिएका थियौँ. र त्यसपछि नोभेम्बर 10 जुन इन्टरनेसनल डे अफ साइन्स छ त्यो दिनमा चाहिँ हामीले चाहिँ यो चाहिँ पब्लिक रिलिज गरे गेम र अहिले चाहिँ लगभगको 1000 जनाको हाराहारीमा चाहिँ अहिले खेल खेलिरहनु भएको छ र राम्रै इन्गेजमेन्ट छ. तर एक किसिमको चाहिँ कन्फ्युजन चाहिँ हो, नेपाल पनि जान सक्छ, यस्तो गर्न सक्छ, यो फेक हो, यो हुँदैन भन्ने कुराहरू जुन सुन्नमा आइरहेको छ, त्यो कुरा चाहिँ एटलिस्ट यो प्रोग्रामकोबाट श्रोताहरूमा म के भन्न चाहन्छु भने प्रोग्राम रियल हो र प्रोग्राम रियल र इम्प्लिमेन्टेड तब हुन्छ जब सबैजना हामी लागि पर्छौँ. यो च्यालेन्ज सबै छ किनभने नेपालमा जुन किसिमले मान्छेहरूले एउटा अलिकति आउट अफ बक्स सोच्न नसकिराख्दाखेरि यो प्रोग्राम हामीले ल्याउँदाखेरि हाम्रो आफ्नै एउटा संस्थाको छवि पनि दाउमा परिरहेको अवस्था हो. र तर हामी के कुरामा ढुक्क छौँ भने हामी यो प्रोग्राम गरेर छर्छौँ चाँडोमा हामीले जुनमा चाहिँ त्यो टप 3 स्कोरर छान्ने हो. तर इन्गेजमेन्टले हेरेर हामीले सेप्टेम्बरसँग ढकाल्न सक्छौँ एज पर आवर अग्रिमेन्ट, किनभने जुनमा गर्न खोजेको कारण चाहिँ जुनमा यो वर्ल्ड कप पनि हुन लागेको भएर यदि हाम्रो प्रोग्रामबाट हामी सेलेक्सन गरेर जुन लग्छौँ त्यो लगेको मान्छेहरूलाई फिफा हेर्न चाहनुभयो भने पनि उहाँले चाहिँ आफ्नै खर्चमा हेर्न सक्नुहुन्छ भन्ने
यो
प्रोग्राम चाहिँ हामीले हाम्रै खर्चमा लिएर
हजुर आउँदा समयमा अब प्रोग्रेस बारे अवश्य पनि सम्पर्क गरौँला तपाईँलाई. जस आजलाई चाहिँ हामीलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद सुरेशजी.
हजुर यहाँलाई पनि धन्यवाद मेरो आफ्ना कुराहरू हाम्रो संस्थाका
र श्रोता मिनुमा हुन्थ्यो अघि भने चाहिँ नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोका अध्यक्ष सुरेश भट्टराई हामीसँग कुरा गर्दै र यो कुराकानी केही बेरमा हाम्रो वेबसाइटमा राख्नेछौँ. ठेगाना हो sbs.com.au/nepali. अहिलेको लागि भने छोटो ब्रेक लिइहालौँ.